اب قرآن پاک کا وہ حصہ شروع ہو گیا کہ جو بہت سارے لوگ اکثر پڑھتے بھی ہیں، 28واں اور 29واں نہیں تو چلو 29واں 30واں پارہ تو اکثر لوگوں کو یاد بھی ہوتا ہے. تو ان سورتوں کی تلاوت جتنی خشوع اور خضوع کے ساتھ آپ کریں گے انشاءاللہ ان کا پیغام دل میں رچے گا، کیونکہ ان سورتوں میں کوئی سمجھنے والی بات نہیں ہے. آپ نے جو سمجھنا تھا الحمدللہ سمجھ چکے ہیں، اب جذب کرنا ہے. تو اللہ سے دعا کرتے ہیں، آئیے شروع کرتے ہیں سورۃ الحاقہ کا. نحمده ونصلي على رسوله الكريم، اما بعد فاعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. سورۃ الحاقہ، سورۃ کا نام بھی ہے اور قیامت کا نام بھی ہے. پیچھے ہم نے قیامت کی کچھ جھلکیاں دیکھی تھیں پچھلی سورت میں، اس سورت میں ہم قیامت کا دن دیکھیں گے. یعنی عموماً قیامت کا ذکر تو قرآن پاک میں آتا ہے، لیکن قیامت کے دن کیا ہوگا اس کی جھلکیاں اب ہمیں اگلی صورتوں میں دکھیں گی. اور الحاقہ قیامت کا نام ہے. اس ایک صورت میں ہمیں قیامت کے اور بھی نام ملیں گے انشاءاللہ، جہاں ایک آپ کو بتایا جائے گا. آپ اس صورت کو سنیں گے تو آپ کو صورت واقعہ یاد آئے گی، اس میں بھی کچھ اسی قسم کا انداز تھا. تھوڑا سا اس کے دیکھ لیں کہ شان نزول کب تھی. تو مکہ کے ابتدائی دور کی صورتوں میں سے، اور آپ امیجن کریں اور سنتے وقت سوچیں بھی کہ جب یہ صورتیں ان لوگوں کے اوپر آتی تھیں، ان کے سامنے آتی تھیں، تو ان کے دلوں پر کیا ہوتا تھا جن کے اندر سے عقیدہ آخرت بالکل مٹ چکا تھا. یعنی انہوں نے تو سوچ لیا تھا کہ مرنے کے بعد بس مٹی ہو جائیں گے. تو ایسے لوگوں کو جب اس طرح کی آیتیں سننی پڑتی تو ان کے لیے وہ کتنا مشکل وقت ہوتا تھا. نبی صلی اللہ علیہ وسلم کی مخالفت شروع ہو چکی تھی لیکن ابھی شدت نہیں تھی. مسند احمد کی ایک بہت ہی خوبصورت روایت ہے جو اسی صورت میں آئے گی، تو یہی بیان کر دیتی ہوں. حضرت عمر کے اسلام لانے سے پہلے ایک روز نبی صلی اللہ علیہ وسلم کو ستانے کے لیے یہ گھر سے نکلے. یعنی حضرت عمر خود یہ واقعہ اپنا سناتے ہیں، کیونکہ خود مسلمان نہیں تھے تو کہتے ہیں میں نے سوچا ذرا ان کو ستا کے تو آؤں. یہ بھی ایک قسم کا شوق ہی ہوتا ہے، دینداروں کو بیوقوف بنائیں، چلو ذرا ان کی بلی کریں، دس اینڈ دیٹ. کہتے ہیں میں گھر سے نکلا مگر آپ مجھ سے پہلے مسجد حرام میں داخل ہو چکے تھے. میں پہنچا تو آپ نماز میں سورۃ الحاقہ پڑھ رہے تھے. میں آپ کے پیچھے کھڑا ہو گیا اور سننے لگا. کہتے ہیں قرآن کی شان کلام پر میں سخت حیران ہو رہا تھا. اثر ہوتا تھا نا دل پہ، الحاقہ تم الحاقہ، یعنی ایک میلوڈیس وائس ہے اور ردھم بھی تھا. کہتے ہیں کہ میں جب وہ سن رہا تھا تو میں نے کہا ہو نہ ہو یہ شخص شاعر ہے، کیونکہ شاعری والے حسن ہے. قریش جو کہتے ہیں سچ کہتے ہیں. کہتے ہیں ابھی میں یہ سوچ ہی رہا تھا تو اللہ کے نبی کی زبان سے بات ہے کہ وما ہوا بقولی شاعر، یہ کسی شاعر کا کال ہی، یہ تو رسول کریم کا کال ہے. کہتے ہیں ارے اس کو میرے دل کی بات پتہ چل گئی، ہو نہ ہو یہ کاہن ہے. کہتے ہیں اسی وقت آپ کے زبان پہ بات ہی وما ہوا بقولی کاہن قلیلا ما تذکرون. کہتے ہیں کہ بس اس کے بعد جب آیا کہ تنزیل میں رب العالمین، کہتے ہیں میرے دل میں ایسا اترا کہ مجھے لگا کہ یہ کلام سچا ہے. لیکن دیکھیے وہی بات، ویریفیکیشن آف ہارٹ سے بات اقرار باللسان تک بہت سارا وقت لے لیتے ہیں کچھ لوگ. ابھی زبان پہ بات نہیں آئی تھی لیکن کئی واقعات تھے جن کی بعد آخر پھر جب ایک دن اپنی بہن کی زبان سے سنا اور ان کے گھر پہ گئے تو وہ کہنا چاہیے کہ آخری چوٹ پڑی اور حضرت عمر کے دل سے ایمان زبان پر آ گیا. اس بات سے یہ پتہ چلا کہ یہ سورت حضرت عمر کے اسلام قبول کرنے سے پہلے نازل ہوئی ہے، تو گویا کہ بہت ہی پہلے دور کی سورت ہے. سورت کے اندر دو رکوع ہیں. پہلا رکوع جو اس کا پورا ٹاپک آخرت ہے، اور دوسرا رکوع قرآن اللہ کی طرف سے ہے اور محمد اللہ کے رسول ہیں صلی اللہ علیہ وسلم اس تھیم پہ. پہلے شروع میں ہم دیکھیں گے قیامت کے آنے اور آخرت کے برپا ہونے کا ذکر ہے. آیت نمبر 4 سے 12 تک پچھلی قوموں کا تذکرہ کہ جنہوں نے آخرت کا انکار کیا تو اللہ کے عذاب کا شکار ہوئیں، گویا کہ ان کی قیامت آ گئی. پھر آیت نمبر 17 تک قیامت کا نقشہ ہے کس طرح آئے گی. آیت نمبر 18 to 37، 18 سے 37 تک وہ مقصد بیان کیا گیا جس کے لیے اللہ تعالیٰ نے دنیا کی یہ زندگی بنائی اور اس کے بعد ایک دوسری زندگی ہوگی، اور بتایا جا رہا ہے کہ سب لوگوں کو اللہ کی عدالت میں پیش ہونا پڑے گا جہاں کوئی راز نہیں رہے گا، اور جہاں نام اعمال کے ملنے کی جھلکیاں بھی دیکھیں گے. جن لوگوں نے اس دنیا میں واقعی آخرت کی کوششیں کی تھی ان کے لیے وہ دن بڑا خوشیوں کا دن ہوگا اور دوسرے اس سے مختلف ہوں گے. جو ہی دوسرا رکوع شروع ہوگا آپ کو انداز بالکل بدلتا ہوا دکھے گا جس میں کفار مکہ کو مخاطب کیا گیا ہے. کہ تم اس قرآن کو شاعر اور کاہن کا کلام کہتے ہو جبکہ یہ اللہ کا نازل کردہ ہے اور اللہ کے نبی خود بھی اس میں کمی بیشی کا اختیار نہیں رکھتے، اور اگر آپ ایسا کریں گے تو آپ کی رگے گردن کاٹ دی جائے گی۔ بہت سمپل صورت ہے، ذہن میں رکھیے کہ آپ قیامت کے دن کھڑی ہیں وہاں اور یہ سب کچھ آپ کے سامنے ہو رہا ہے جس کا ذکر ہم ادھر پڑھنے لگے۔ بسم اللہ الرحمن الرحیم، الحاقۃ ما الحاقۃ وما ادراک ما الحاقۃ، ہونی شدنی اور کیا ہے وہ ہونے والی، اور تم کیا جانو وہ حق ہونے والی کیا ہے۔ الحاق کا لفظ کی شدت دیکھیے، اسی پہ صورت ہے، قیامت کے ناموں میں سے ایک نام لفظ حق ہے۔ حق کہتے ہیں ہو جانا، ثابت ہونا، تو حق کا کیا ہے؟ وہ چیز جس کو لازمن ہو کر رہنا ہے، برحق ہے، جس کے آنے میں کوئی شک کی گنجائش نہیں۔ سوال پیدا ہوتا ہے کہ قیامت کے لیے یہ لفظ کیوں استعمال کیا گیا؟ تو پھر خود ہی اگلی آیت سے پتہ چل رہا ہے کہ لوگ جھٹلا رہے تھے، اللہ کہہ رہے تھے حق ہے۔ وما ادراک، تمہیں کیا پتا، یعنی جتنا تم اس کا انکار کرتے ہو اتنا تمہیں یقین دلایا جا رہا ہے کہ یہ قیامت آئے گی اور ہوگی اور اس کے اندر یہ سب کچھ رہے گا، اور تمہیں اس وقت اپنی فکر کرنے کی ضرورت ہے۔ جیسے ہم نے سورہ واقعہ میں پڑھا تھا نا، اذا وقعت الواقعہ لیس لوقعتھا کاذبہ، بالکل وہی انداز آپ ادھر بھی محسوس کریں، کتنی شدت ہے۔ اور یہ جو بات ہے نا وما ادراک، یہ عربوں کا انداز تخاطب تھا، جیسے ہم کہتے ہیں نا اب تمہیں میں کیسے سمجھاؤں، کیسے بتاؤں، یہ بات تمہارے پلے نہیں پڑتی، تمہاری عقل میں نہیں آتی، بالکل یہی انداز ہے کہ تم اتنے زیادہ سخت ہو گئے ہو کہ تمہیں اتنی سمپل سی بات سمجھ نہیں آتی۔ آپ اپنے اوپر لے کے سوچئے، اگر آپ نے کبھی لفظ قیامت نہ سنا ہوتا ابھی تک اپنے ماں باپ کی زبان سے، بچپن سے ابھی تک قیامت کا کوئی تذکرہ نہیں اور بس یہی سوچ ہوتی کہ مریں گے تو اس کے بعد ختم، کیونکہ مرتا تو ہم سب کو دیکھتے ہیں، مر کے جیتا کبھی کسی کو نہیں دیکھا، اور ایک دم آپ قرآن پڑھتی، سوچیں ذرا، کبھی نہیں سنا آپ نے قیامت کا، اور قرآن پڑھنے آ گئے ادھر، اور آتے ہی قرآن میں قیامت کے تذکرے شروع ہو گئے، تو آپ کا دل کیا کہے گا، یہ کیا نئی بات ہے، ہاؤ از اٹ پاسبل۔ بس اس سوچ کو اپنے اوپر لیں، آپ اپنے آپ کو بالکل اس وقت مکہ کی گلیوں میں پھرتا ہوا وہ مسلمان سمجھیں کہ جس کے اندر سے آخرت اور قیامت کا تصور بالکل نکل چکا ہے، اور اس کو جب نبی صلی اللہ علیہ وسلم کی زبان سے یہ بات سننی پڑتی تو کتنا بے یقینی کا انداز ہوتا۔ تو اللہ تعالیٰ اس بے یقینی کو یقین میں بدلتے ہوئے کہتے ہیں الحق کا، تو یہ ہو کے رہے گا، یہ حق ہے۔ چلیے سب کو چھوڑ دیں، اپنے اوپر لے، خود سے پوچھے کیا مجھے یقین ہے کہ قیامت آئے گی، کیا میں نے قیامت کی تیاری کر لی ہے، کیا میں اس دن کی فکر میں غمزدہ ہوں، کیا میں اس دن کے لیے تیاری کرنے کو اس دنیا میں اہمیت دیتی ہوں۔ یہ چند سوال ہم سب کو اپنے سے پوچھنے چاہیے، اس لیے کہ یہ وہ چیزیں ہیں کہ جس سے دور رہتے ہیں نا تو بعض دفعہ علم کی حد تک تو پتہ ہے قیامت آئے گی، عمل میں اس کا اثر نہیں دیکھتا۔ جس کو یہ یقین آ جائے کہ میں نے مرنے کے بعد ایک ایک چیز کا حساب دینا ہے، جزا اور سزا ہونے والی ہے، تو پھر بتاؤ کیا وہ کبھی غفلت کی زندگی جیے گا؟ جب یہ سب کچھ ہونا ہے تو پھر میں اس کی تیاری کیوں نہ کروں؟ اور سوال پوچھا جا رہا ہے وما ادراک، لیکن اصل میں حیرت کا اظہار ہے، اور تمہیں کیا معلوم کہ وہ ہونے والی چیز کیا ہے، وہ کیا ہوگی۔ قیامت کی عظمت کو بیان کرنا ہے، اس کی شان کو بیان کرنا ہے، اور عرب لوگ جب دیکھتے تھے کہ کسی کو کسی کی چیز کی اہمیت کا احساس نہیں ہے نا، تو یہی سٹائل اختیار کرتے تھے، وما ادراک ما الحاقۃ، اور تجھے کیا پتا وہ حق کا کیا ہے۔ اور ساتھ ہی آگے کہا کہ تم پہلے تھوڑی اس کو جھٹلانے والے، کذبت ثمود وعادم بالقاریہ، اس کھڑکا دینے والی کو سمود اور عاد نے جھٹلا دیا تھا۔ دوسرا نام نوٹ کر لیں، القاریہ، قیامت کا۔ تیسرا نام، فاما سمود فاخلق بالطاغیہ، جس کے نتیجے میں سمود تو بے حد خوفناک اور اونچی آواز سے ہلاک کیے گئے، طاغیہ کہا گیا۔ کیا تھی وہ؟ وما عاد فاخلقوا بریح صرصر ناتیہ، اور عاد یعنی قوم عاد بے حد تیز و تند ہوا سے غارت کیے گئے، ان کو تو اللہ تعالیٰ نے یوں پٹخ پٹخ کے پھینک دیا۔ آتیہ کہتے ہیں سرکش کو، ایسی چیز جو کسی کے قابو میں نہ آئے، اور سر سر کہتے ہیں پالے والی ہوا، ٹھنڈ ہو جس میں سردی ہو۔ طاغیہ کہتے ہیں ایسی آواز جو حد سے تجاوز کر جائے، خوفناک اونچی آواز۔ دیکھیں تھوڑی تھوڑی آوازیں ہماری زندگی ہیں، آپ نے کبھی اپنے ارد گرد आने वाली गैर महसूस आवाजों को नोट नहीं किया होगा क्योंकि हम यूज्ड टू है। आप घर में जाती हैं, एकदम आपको फेमिलियर फीलिंग्स आती हैं। क्या हल्की सी गुनगुनाहट फ्रिज की है। घर में अगर किसी ने टैप खोली हुई है तो टैप की आवाज है। इसी तरह अगर बिल्ली बाहर चलती है तो उसकी आवाज आती है ना। आप इमेजिन करें ये सारी आवाजें ना हो तो एकदम आप खौफजदा हो जाए। जब बिजली जाती है तो बहुत सारी आवाजें रुक जाती है ना। थोड़ी थोड़ी आवाजें हम सबको अच्छी लगती हैं, लेकिन जब इनकी इंटेंसिटी को बढ़ा दिया जाए तो वो इंसान के लिए नाकाबिले बर्दाश्त है। कयामत अपनी हदों से आगे बढ़ जाने का नाम है। अल्लाह ताला ने जो दुनिया में छोटी छोटी चीजें हमारे सामने रखी हुई हैं, जब इनको शदीद कर देगा तो कयामत आ जाएगी, और उस वक्त फिर तुम्हें पता चलेगा कि वो क्या चीज है। फिर आप देखिए जो ना वमा अदरो का, ये अदरा का जो है ना, ये पास्ट टेंस है, माजी का सीगा है, हालांकि इसको मुजारे के सेंस में कहा जा रहा है ना। होना क्या चाहिए था वमा युदरी का, लेकिन प्रेजेंट की चीज या फ्यूचर की चीज को पास्ट के सेंस में देना उस चीज की अहमियत को वाजे करता है। यानी ये होगा, ये हो रहा है। और वो हवा जब आई थी पिछली कौमों पे तो क्या हुआ था, सखरहा अलैहिम सब अलयालिम व समानियत अय्याम, जिसे इन पर लगातार 7 रातें यानी 7 नाइट्स और 8 दिन 8 डेज तक अल्लाह ताला ने मुसल्लत किया। सखरा क्या है, बांध देना। उनके ऊपर हवा ऐसे थी जैसे मुसल्लत हो गई है। कर क्या दिया उसने उनका हाल, हुसूमन फतरल कौम फीहा सरआ, बस तुम देखते हो कि ये लोग जमीन पर इस तरह गिर गए गोया के कान्नहुमा जाज़ नखलिन खाविया, जैसे कि खजूर के खोखले तने हों। कौमे आद के कद बहुत लंबे थे, उतरते थे अपने जिस्म पर, लेकिन जब हवा चली तो उनकी गर्दनें सर से कटी, यानी गर्दन कटी तो जिस्म नीचे गिर गए, गर्दनें कहीं और उड़ गई। खसम का मानी होता है काटना और जुदा जुदा करना। इसी तरह खुसूमन का मानी होता है पै दर पे क्या होता है, कंटिन्यूसली, अभी एक फिर दूसरा। और खाविया का मानी होता है खोखला, बेरूह, जिस्म को खोखले तने से तशबीह दी है। और हकीकत यह है कि जब रूह जिस्म से निकल जाती है तो जिस्म एक खोखला तना ही बन जाता है। ये जो उम्र है ना, आमरा से आबाद करना, तो जब जिस्म से रूह निकलती है ना तो खाली घर की तरह जिस्म खोखला तना ही बन जाता है। क्या खूबसूरत अंदाज है देखिए उसकी शिद्दत को बताने का। सोच लो तुम्हारे साथ भी ये होगा। हमारी सबकी कयामत तो आगे है, आद और समूद की पीछे गुजर गई। और लफ्ज़ अलकारिया करा से अरबी जुबान में ठोकने कूटने और खड़खड़ा देने के लिए आता है। एक चीज को दूसरी चीज पर मार देना, खौलनाकी का तसव्वुर दिलाया जा रहा है। इन कौमों पे जो अजाब आया ना, इनके लिए कुछ नाम पीछे भी आए थे। सूरत अल आराफ आयत 78 में और रजफा, जलजला, जबरदस्त जलजला। सूरत हूद आयत 67 में आया था असैहा, जोर का धमाका। सूरत हामीम सजदा आयत 17 में आया सवाइकतुल अजाब, अजाब का कड़ाका, और यहां उसको अत्तौगिया कहा गया, हद से ज्यादा सख्त अजाब। आप बताइए उस वक्त अगर कोई अखबार होता, उस वक्त की कोई चीज आज मिलती तो लोग उसको कैसे डिफाइन करते। और इतनी शिद्दत से ये सब कुछ बताने की जरूरत क्यों पड़ रही थी, क्योंकि मक्का वाले इस पैगाम को भूल चुके थे। उनको लगता था हमने कभी नहीं मरना, चलिए उनको तो छोड़ दें, हमें लगता कि हमने मरना है। आज अपनी इस मौजूदा दुनिया को हम देखें तो हमें लगता कि ये कभी खत्म होगी, ऐसे ही लगता है ये चलती ही जाएगी, चलती ही जाएगी, कभी खत्म नहीं होगी। लेकिन जब कोई मरता है, कभी आपने उस घर के अंदर से उठने वाली खामोशी को सुना, डेड बॉडी रखी हो या खबर पहुंच गई कि फलां मर गया, ऐसे लगता है कि 48 घंटे का दिन हो गया, फिर कोई घड़ी देखते कहते अभी सिर्फ 1 घंटा गुजरा है। उदासी, खामोशी, एक नहुसत। तो जब कौमों की कौमें तबाह होती थी तो क्या होता था, अल्लाह ताला कहते हैं कैसे अल्लाह ने उनको पकड़ा। और ये जो यामन नखिसात कहा गया, ये किन के लिए नखस थे, मनहूस दिन किसके लिए थे, जिन पे अजाब आया। जो ईमान लाए उनके लिए तो ये बरकत थी, अल्लाह ने उनको निजात दी। तो याद रखिए कोई दिन मनहूस नहीं होता। बाज़ लोगों ने ये जो 7 रातें और 8 दिन है, इसको हफ्ते के 7 दिनों से भी टैली किया और कहा कि जुमे से शुरू हुई थी, बाज़ कहते हैं बुध से हुई थी, और बाज़ ने फिर उसी से बुध को मनहूस भी कर दिया। ऐसी कोई बात दुरुस्त नहीं है। बस एक चीज, अगर एक के लिए हलाकत है तो दूसरे के लिए वो बचने की भी बात है। रिवायत अल्लाह के नबी की मिलती है बुखारी और मुस्लिम में, فرمایا میری مدد کی گئی سبا کے ساتھ، سوات کے ساتھ، یعنی پروا ہوا کے ساتھ، اور عادی ہلاک کیے گئے دبور سے، یعنی جنگوں میں جو ہوائیں چلتی تھیں نبی صلی اللہ علیہ وسلم کی، جس سے مدد ہوتی تھی اس کی طرف اشارہ ہے، اور قوم عاد جو تھی اس کو مغربی ہواؤں کے ساتھ ہلاک کیا گیا۔ ابن ابی حاتم میں کہ آپ نے فرمایا عادیوں کو ہلاک کرنے کے لیے ہواؤں کے خزانے میں سے، کتنا کو بھلا کھولا ہوگا، ہواؤں کا خزانہ لک ہے نا، صرف ایک انگوٹھی کے برابر، یعنی یہ جو چھلا ہوتا ہے نا اتنا سا، اتنی ہوا کھولی گئی جس میں سے ہوائیں نکلیں، اور پہلے وہ گاؤں اور دیہات والوں پر آئیں، ان تمام مردوں عورتوں کو چھوٹے بڑوں کو ان کے مالوں اور جانوروں سمیت لے کر آسمان و زمین کے درمیان معلق کر دیا۔ شہریوں کو بوجہ بہت بلندی اور کافی اونچائی کے یہ معلوم ہونے لگا کہ یہ سیاہ رنگ بادل چڑھا ہوا ہے، خوش ہونے لگے کہ گرمی کے باعث ہماری جو بری حالت ہو رہی ہے اب پانی برس جائے گا۔ اتنے میں ہواؤں کو حکم ہوا اور اس نے ان میں سے تمام کو ان شہریوں پر پھینک دیا اور یہ سب ہلاک ہو گئے۔ حضرت مجاہد کہتے ہیں ہوا کے پر اور دم تھی، اب بتاؤ کوئی ان میں سے باقی بچا؟ جو چلے گئے وہ آج نظر نہیں آتے نا۔ تو یاد رکھیے کہ جب بھی کبھی کسی قوم پر اللہ کی پکڑ آتی ہے تو اس وقت ان کو سنبھلنے کا موقع نہیں ملتا۔ ہمارے اور آپ کے لیے اس میں لیسن کیا ہے کہ ہم کسی پکڑ سے پہلے اپنے آپ کو بچا لیں۔ اللہ نہ کرے کہ ہماری یا ہماری نسلوں میں سے کسی کی پکڑ ہو، لیکن اس پکڑ سے پہلے جب اپنے آپ کو بچائیں گے، اگر یہ وقت آئے گا بھی اللہ نہ کرے دنیا میں عذاب کا یا قیامت کا، لیکن آپ کو اس کی تکلیف محسوس نہیں ہوگی۔ اس کے بعد قوم لوط کی بستیوں کی طرف اشارہ ہے کہ یہ سب کچھ تو ہونا تھا ہوا، لیکن اس کے ساتھ ہی ایک اور قوم بھی تھی جو پکڑی گئی۔ پہلے ہمیں ایک سوال دیا گیا، فَهَلْ تَرَى لَهُمْ مِنْ بَاقِيَةٍ، کیا تم نے کبھی اس قوم کے لوگوں میں کسی کو باقی دیکھا؟ آج تک کبھی آپ نے آتے جاتے ایئرپورٹس پہ اور ٹی وی پہ کہیں سنا کہ قوم عاد کا کوئی شخص ڈسکور ہوا ہے، قوم سمود کا آیا ہے؟ نہیں، یعنی جڑوں سے اکھاڑ دیا، ایک بندہ نہیں بچا۔ حتیٰ کہ کہتے کہ ان کی ایک بڑھیا جو تھی وہ حرم کی حد میں تھی یا کسی غار میں چھپی ہوئی تھی، جب وہاں سے اپنے وقت پہ وہ نکلی تو اس کو بھی ہواؤں نے پٹخ کے پھینک دیا۔ اللہ گن گن کے پھر لوگوں کو پکڑتا ہے۔ وَجَا فِرْعَوْن وَمَنْ قَبْلَهُ، اور آ گیا فرعون اور جو ان سے پہلے تھے۔ اسی طرح قوم فرعون کو کس سے مارا؟ پانی کے اندر ڈبو دیا۔ وَالْمُؤْتَفِكَاتُ بِالْخَاطِئَةِ، اور وہ بستیاں جو الٹا دی گئیں اپنی خطاؤں کی وجہ سے۔ المؤتفکات، المؤتفکۃن کی جمع، افق اصل میں اس کے اندر چھپا ہوا دیکھنے میں مشکل لگ رہا ہے، حمزہ فا کاف، جاؤ بالافق، سورت نور میں پڑھ چکے، الٹانا اسی سے طوفان کا معنی تھا، الٹ پلٹ۔ مراد ہے قوم سمود، قوم لوط کی بستی، کیوں وہ ماری گئی تھی؟ بالخاطیہ، خطا تھی۔ کیا خطا تھی ان کی؟ ہوموسیکشلٹی، کس طرح سے انہوں نے غلط کام کیے۔ فَأَسَوْا رَسُولَ رَبِّهِمْ، بس نافرمانی کی انہوں نے اپنے رسول کی۔ کس نے؟ سب قوموں نے جن کا ذکر آیا، سمود، عاد اور لوط، ان سب نے اپنے رسول کے، رسول کہاں سے آیا تھا؟ ربہم، ان کے رب کی طرف سے۔ ہوا کیا؟ فَأَخَذَهُمْ أَخْذَةَ الرَّابِيَةِ، تو پھر ان کو اس طرح سے پکڑا کہ بہت بڑا پکڑنا، یعنی جب رسول کی بات نہ مانی اس نے ان کو بڑی سختی کے ساتھ پکڑ لیا۔ پتہ کیا چلا؟ کہ سب کا کامن گناہ رسول کی نافرمانی تھی۔ اور رابعہ ربی سے، اسی سے لفظ ربا ہے، سود، اونچا، بلندی۔ پھر ایک اور قوم، قوم نو۔ آپ دیکھ رہے ہیں کہ ادھر سے نیچے سے قوموں کا ذکر شروع ہے۔ عموماً جب قوموں کی تباہی کا ذکر قرآن میں آتا ہے نا تو حضرت نوح سے شروع ہوتا ہے اور نیچے آتا ہے، یہاں نیچے سے اب اوپر جا رہے ہیں، یعنی قیامت اصل میں اوپر کے نیچے اور نیچے کو اوپر کر دے گی۔ فرمائنہ لما تغلما حملناکم فی الجاریہ، اللہ اکبر، انا حملنا، اللہ تعالیٰ فرماتے ہیں جب پانی کا طوفان حد سے گزر گیا تو ہم نے تم کو کشتی میں سوار کر دیا۔ حضرت نوح کی کشتی کی طرف اشارہ ہے۔ کیوں؟ لینا جلحا لکم تذکیرتن، تاکہ ہم بنا دے اس کو تمہارے لیے ایک سبق آموز یادگار۔ خاص امرات کشتی بھی ہے، اس کشتی کو تمہارے لیے ایک نشانی بنا دیا، اور اس واقعے کو، سارے لوگ تو کبھی نہیں مارے گئے نا، اور کشتیاں بھی عموماً نہیں بچتی ہیں ایسی چیزوں میں، تو فرمایا کہ اس کو ہم تمہارے لیے تذکرہ بنا دیں، اور تذکرہ کہتے ہیں سبق آموز کو، یادگار۔ وَتَعِيَهَا اُذُنُمْ وَعِيَا، اور یاد رکھیں کان اس کی یاد کو محفوظ رکھنا۔ اُذُن تو کان کو کہتے ہیں، یہ جو لفظ ہے نا تَعِيَهَا، और वाइया ये की लफ्ज है, शक्ल बदली हुई है। विया बर्तन को कहते हैं, मुराद जहां कान है। तइया जो है इसमें एक फेल की सूरत में आए ना, याद रखना, तो वाइया याद, यानी इस वाक्य को कानों ने याद रखा। इतना मशहूर हुआ ये वाक्या कि सुनी दर सुनी आगे से आगे चली। वो कान नहीं है जो सुनी अनसुनी कर दे, जिनके पर्दे पर से आवाज उचट कर गुजर जाए, बल्कि वो कान जो सुने और इसको दिल में उतारे। मुराद ये है कि जिन लोगों को इबरत लेनी होती है वो इन बातों को सुनकर इस पे गौर करते हैं और अमल करते हैं कि अल्लाह और उसके रसूल को झुटलाने का इंजाम क्या है। ऐसे लोगों को फिक्र लग जानी चाहिए क्या किए। यहाँ तक पिछली कौमों की तबाही का तस्करा, किस तरह बड़ी बड़ी कौमों के नाम लिए गए। और ये जितनी भी कौमें थी, बस्तियां थी, मक्का वाले इनको जानते थे। और पूरे कुरान में हमने कई बार इनके बारे में पढ़ा। आप और मैं सोचिए कि अगर अल्लाह के नबी आज मौजूद होते और जो उम्मत का इस वक्त हाल है, उस वक्त इनमें से कोई एक अजाब आता या सारे ही आ जाते? सारे आ जाते। और अल्लाह के नबी की कौम पे क्यों अजाब नहीं आए? क्योंकि नंबर एक आपकी दुआ थी, दूसरी बात है आखिरी कौम थी, तीसरी बात है मानने वाले ज्यादा थे, झुटलाने वाले थोड़े थे। पिछले नबियों में तो मानने वाला एक दो था, जबकि अल्लाह के नबी को मानने वाले तो लाखों की तादाद में आपकी जिंदगी में थे, आज मिलियन ट्रिलियंस में। तो लिहाजा ऐसी तमाम चीजों को सामने रखे तो आज जो हम बचे हुए हैं ना, ये अल्लाह के हुक्म से हैं। फिर किस तरह अल्लाह ने अपने नबी के दुश्मनों को मारा? नबी की तलवार से। यानी कोई अगर आपसे ये सवाल करता है कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने दुश्मनों पे तलवारें क्यों उठाई, तो आप कह सकते हैं अल्लाह की अजाब से बचाने के लिए। वक्ती इनफरादी तौर पर वो लोग मारे गए जो खुद सामने दुश्मन बन के आ गए। क्या ये अंजाम अच्छा है? ये अजाब आए और सब नेक बस सारे मारे जाए? अल्लाह ताला ने अपने मामले को अपने हाथ में रखा है, तो लिहाजा इन सारी चीजों को समझना है। किसी ने चंद दिन पहले एक वीडियो भेजी जिसमें ये कहा गया, चूंकि मुझे उसकी सेहत का अंदाजा नहीं इसलिए मैंने शेयर नहीं किया आगे, कि टीवी पे किसी प्रोग्राम में उन्होंने दिखाया है कि कश्ती नूह जो है वो डिस्कवर हो गई है और जूदी पहाड़ है और उसके ऊपर, और पूरी उसकी तस्वीरें भी हैं। मेरे पास कोई रेफरेंस नहीं था, लेकिन उन्होंने कुरान की आयतों से सारा बताया था कि ये जब निकली है तो फिर सारे जो मजहब है, क्रिश्चियन, ज्यूज और मुस्लिम, उन्होंने बहुत बड़ी बड़ी मीटिंग्स बुलाई कि ये कश्ती वो है कि कौन सी है। फिर उस पर उन्होंने एतराज किए कि इतनी पुरानी कश्ती है, तो नंबर एक तो यह है कि इतनी देर से लकड़ी की जो है वो बच कैसे गई, फिर उस दौर में ये बनी कैसे, और फिर ये अभी तक बाकी क्यों। तो उन्होंने उसके साथ ही उसकी आयतों के कुरान के दिए थे कि सिर्फ मुसलमानों के स्कॉलर जो थे वो इसका जवाब दे सके और कोई मजहब वाला इसको नहीं दे सका। लेकिन आज है कि नहीं, लेकिन एक वक्त आएगा अल्लाह ताला उसको खोल देगा, क्योंकि अल्लाह ने कहा कि हमने इसको तज़किरा बनाया। तो जिस तरह आज फिरौन की मम्मी निकल आई, डिस्कवर हो गई, इसी तरह से एक वक्त आएगा कि ये कश्ती भी लोग देखने जाएंगे। लेकिन याद रखिए, जिन्होंने इबरत लेनी है ना वही से इबरत लेंगे, और जिन्होंने नहीं लेनी ना वो उसकी टिकट दे के बच्चों को ले जाएंगे, बड़े शौक से आसारे कदीमा के दर पे दिखाएंगे और वापस आ जाएंगे। हमारा इन सारी चीज़ों के साथ मामला क्या होना चाहिए? इबरत का मामला होना चाहिए, सेहत का मामला होना चाहिए। अब आयत नंबर 13 से बिल्कुल क्यामत का दिन, क्यामत आएगी कैसे? फइज़ा नुफिखा फिस्सूर, फिर जब फूका जाएगा सूर में, कैसे? नफ़खतुन वाहिदा, एक ही फूक। अल्लाह को बार बार ब्लो नहीं करना पड़ेगा, बस एक ही दफा सूर में फूक मारी जाएगी। और सूर किसको कहते हैं? भोंपू। यानी जैसे ये माइक है एक किस्म का, तो ये सूर एक ऐसा आला होता है, आहिस्ता भी बोले तो तेज होता है। और इसको हमने आज चूंकि मशीनों में ये देखा है ना, लेकिन मस्जिद नबवी में मैंने देखा है, हरम में भी होता है कुछ हद तक। तो वहां जब लोग सुबह जमा होती हैं औरतें, तो हर जुबान की औरतों को इकट्ठा करके तो वो उनको कुछ दर्स देती हैं। तो वो जो बात कर रही होती है ना, उनके हाथ में बिल्कुल वो एक जिसको लाउड स्पीकर हमारी जुबान में कहते हैं, वो उसी के अंदर पूरा सिस्टम है, क्योंकि वहां बिजली तारें वायर्स इतना तो मुश्किल होता है ना, तो वो उसमें जब बोलती हैं तो फिर पूरी खुली जगह में जितनी औरतें उनको आवाज आती हैं। तो बिल्कुल सूर एक इसी किस्म की चीज है कि जिसमें एक दफा हल्का सा बोलें तो वो आवाज फिर तेज हो जाती है। वहुमिलतिल अर्दु, इमेजिन करिएगा, वहुमिलतिल अर्दु वल जिबालु फदुक्कता दक्कतं वाहिदा, और जमीन और पहाड़ों को उठा लिया जाएगा। सोचे अपनी जगह से, हुमिलती जमीन नीचे है, पहाड़ भी नीचे है ना, जमीन पे ही है, ऐसे करके जमीन और पहाड़ों को ऊपर उठाया जाएगा। फिर दुक्कता दक्कतं वाहिदा, ऊपर जाकर उनको जब नीचे फेंका जाएगा तो वो रेजा रेजा हो जाएगी। फदुक्कतन दक्कतन दक्का, दुक्कता दक्कतन के कूटना, दक 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 कूटना, यानी पहाड़ और जमीन को यूं रेजा रेजा कर दिया जाएगा। फयौम इज़ी वक़ातिल वाक़िया, इस रोज़ वो होने वाला वाक़िया पेश आ जाएगा। वन शक्कत इस समाओ फ़हिय यौम इज़ी वाहिया, और आसमान का हाल क्या होगा, उस दिन आसमान फटेगा। ये जो वन शक्कत है ना, ये लफ्ज़ असल में शक है, शीन क़ाफ़ क़ा, नून छोड़ दीजिए, ता पीछे मुअन्नस की आ गई, तो आसमान फटेगा। कैसा होगा वो उस दिन, फ़हिय यौम इज़ी वाहिया, वो उस दिन सुस्त होगा। वाहिया क्या, ढीला पड़ना, जैसे बंदिश ढीली होती है ना, आपने किसी चीज को सख्त डोरियों के साथ बांधा हो तो स्ट्रेच हो जाती है ना चीज। अम्ब्रेला को जेहन में रखें, जब अम्ब्रेला खुलती है तो उसकी जितनी स्ट्रिंग्स है वो सब टाइट होके खड़ी हो जाती है ना। आज आसमान ऐसा है, इसके पीछे स्ट्रिंग्स हैं। क्यामत के दिन इसका वो एक्सल हिला दिया जाएगा, तो वो सारी स्ट्रिंग टेढ़ी मेढ़ी होंगी, तो फिर अम्ब्रेला कैसी हो जाती है, चुड़मुड़ हो जाती है। तो आसमान इस तरह ढीला पड़ेगा, इमेजिन करें उस दिन हमारा क्या हाल होगा। इतनी बड़ी बड़ी अल्लाह की मखलूकात है, ये चिकना चूर हो रही है, तो इंसान तो उस वक्त पता नहीं चींटी से भी हल्का होगा। वल मलक अला अर्जाइहा, और फरिश्ते इसके अतराफ और जवानिब में होंगे, आसमान के चारों तरफ फरिश्ते होंगे। वह यहमिलु अर्श रब्बिका फौकहुम यौम इज़्ज़िन समानिया, और आठ फरिश्ते उस रोज तेरे रब का अर्श अपने ऊपर उठाए हुए होंगे। यानी आज कितनों ने उठाया हुआ है, चार, उस दिन आठ ने उठाया होगा। अब आप देखिए यहां तक जो बात हुई है ना, ये बेजान मखलूक की थी, जमीन आसमान सूरज चांद सब कुछ जो भी था, अब इस इंसान की हालात बयान किए जा रहे हैं। यौम इज़िन तुरदून ला तख्फा मिनकुम खाफिया, उस दिन जब तुम पेश किए जाओगे, तुरदून को हाईलाइट करें, तुम पेश किए जाओगे, तुम्हारी पेशी होगी, तुम्हारी तारीफ है। कभी आपने मुकदमे की टर्म्स में सुना कि उस दिन फलां की पेशी है, डेट है, अदालत में पेश किए जाओगे। ला तख्फा मिनकुम खाफिया, और नहीं छुपे रहेगा तुम्हारा कोई राज। आज कितने राज, इमेजिन करें जरा, 3 सेकंड ले लें, कोई अपनी बात सोचें कि जिसके बारे में कभी किसी को भिनक भी नहीं लगने देते, कोई अपनी जात से, कोई अपने किसी मामले से, और क्यामत के दिन अल्लाह ताला कहते हैं तुम्हारा कोई राज छुपा नहीं रहेगा। ऐसे नहीं लगता कि हम शीशे के कमरे में खड़े हैं, मुझे तो ऐसे लगता है क्यामत के दिन हम सब शीशे के बन जाएंगे, हमारे दिल भी लोगों के सामने होंगे, हमारी आंखें भी, हमारे कान भी, और वहां पर रिजल्ट अनाउंस होगा। रिजल्ट के अनाउंसमेंट का दिन है क्यामत, इम्तिहान नहीं है, रिजल्ट है।